بسم اللہ الرحمن الرحیم. جناب فاطمہ زہرا سلام اللہ علیہا کے خطبات پر گفتگو جاری ہے. کتاب کا نام صدیقہ کبریٰ حضرت فاطمہ زہرا کے بصیرت افروز خطبات. شہزادی نے اپنے خطبے کو جاری رکھتے ہوئے پھر فرماتی ہے، جب پیغمبر اکرم اس دنیا میں نہ رہے اور پروردگار عالم نے نبی کے قیام کے لیے پیغمبروں کے راحت سرا اور منتخب ہستیوں کے آرام قدی کو پسند فرمایا، تو پھر تمہارے دلوں میں نفاق کے کانٹے نکل آئے. دین نے تمہیں جو پوشاک پہنائی تھی وہ تار تار ہو چکی ہے. ہاں، وہ گمراہ جو کسی باعث چپ تھے اب ان کی بھی زبانیں چلنے لگی، اور کچھ بے ننگ و نام افراد نے بھی سر اٹھانا شروع کر دیا. جب تم سچائی کا میدان چھوڑ گئے تو حق نا آشنا گروہ کے اونٹ بلبلانے لگے اور باطل پرست در آئے. شیطان نے اپنی کمین گاہ سے سر نکالا اور تمہیں پکارنے لگا. اکثر لوگ اس کی آواز سن کر لپک پڑے اور آخر کار اس پر ریچھ کر سب نے اسے اپنا منظور نظر بنا لیا. نتیجتاً اس نے تمہیں اپنے دھڑے پر لگایا اور تم اپنے ہلکے پن کے کارن اس کے ہو کر رہ گئے. پھر وہ تمہارے جذبہ غضب کو بھڑکانے میں کامیاب رہا اور تم آپے سے باہر ہو گئے. دوسروں کے اونٹوں پر نشان لگا کر انہیں ہتھیانے لگے، پرائے گھاٹ کو اپنا گھاٹ سمجھ بیٹھے. ہاں، تم نے رسول سے جو عہد و پیمان کیا تھا وہ تو ابھی کل کی بات ہے. دیکھو، زخم بہت کاری ہیں اور گھاؤ بھرے نہیں. پیغمبر اکرم کو سپرد خاک تک نہیں کیا گیا تھا کہ تم نے اس بہانے کے کہیں کوئی فتنہ نہ کھڑا ہو جائے، جلدی سے جو کرنا تھا کر گزرے. مگر یاد رکھو کہ تم ایک بہت بڑے فتنے میں پھنس چکے ہو اور جہنم نے کافروں کو گھیر رکھا ہے. حیرت ہے، تم نے یہ سوچا کیسے؟ تم کدھر بہکے جا رہے ہو؟ اے لو، خدا کی کتاب تمہارے درمیان موجود ہے اور اس کے تمام باتیں بہت واضح ہیں. قرآن کے تمام فرمان روشن، اس کی نشانیاں ضیابار اور امر و نہی کے سارے قاعدے لو دیتے ہیں، پھر بھی تم نے اس آئین زندگی کو پس پشت ڈال دیا. اچھا، تم نے قرآن سے منہ پھیر لیا یا اب اس کے بغیر ہی فیصلہ کرو گے؟ ظالموں نے قرآن کے بدلے جو ریت اپنائی ہے وہ بدترین روش ہے، اور جو اسلام کے سوا کسی اور نظام کو اپنائے گا وہ ہرگز قابل قبول نہ ہوگا. نیز جو یہ کرے گا وہ آخرت میں بڑا گھاٹا اٹھائے گا. تم نے بڑی پھرتی سے خلافت کے بت کے بتکے ہوئے ناقے کو ہتھیا لیا. اتنا بھی انتظار نہ کر سکے کہ پہلے رام کر لیتے پھر مہار تھامتے؟ اور اس کے بعد تم سب نے مل کر فتنوں کی آگ سلگائی اور ہنگاموں کے شولے بھڑکائے. گمراہ شیطان کی پکار پر لبیک کہنے لگے، ہائے، دین کے اجالوں کو گھپ اندھیروں میں بدل دیا اور اللہ کے برگزیدہ نبی کی تعلیمات پر پردے ڈال دیے. تمہارا ظاہر تمہارے باطن کا ساتھ نہیں دیتا، کہتے کچھ ہو اور کرتے کچھ ہو. خاندان نبوت کو سامنے سے ہٹانے اور ہر طرح سے ستانے کے لیے تم نے کیا کیا چالیں نہیں چلی؟ خیر، ہم تمہاری اس ایذا رسانی پر صبر کرتے ہیں، اسی طرح جیسے ہمت والے نیزے اور خنجر کے زخم کھا کر بردباری دکھاتے ہیں. تم یہ سمجھ رہے ہو کہ اللہ نے ہمیں وراثت کے حق سے محروم کر رکھا ہے، محروم کر دیا ہے؟ کیا جاہلیت کا طرز عمل ہے اختیار کرنا چاہتے ہو؟ حالانکہ یقین رکھنے والوں کے لیے اللہ سے بہتر فیصلہ کرنے والا اور کوئی نہیں. کیا تم ان باتوں سے واقف نہیں ہو؟ اور یہ حقیقت تو دوپہر کے سورج کی طرح عیاں ہے کہ میں تمہارے رسول کی بیٹی ہوں. وارث ضمیر رسالت اور فدق کی بات جناب سیدہ کی زبان سے یوں جاری ہوتی ہے. مسلمانوں، کیا تم یہ چاہتے ہو کہ میں اپنے قانونی حق اور ورثے سے زبردستی محروم کیے جانے پر خاموش رہوں؟ اے ابو قحافہ کے بیٹے، خدا کی کتاب میں کیا یہی لکھا ہوا ہے کہ تمہیں تو اپنے باپ کا ورثہ مل جائے اور مجھے اپنا ترکہ پدری نہ ملنے پائے؟ یہ بڑے اچھمبے میں ڈال دینے والی بات ہے. اچھا بتاؤ تو صحیح، تم لوگوں نے جان بوجھ کر کتاب سے ہمیشہ، کیا تم نے کتاب سے رشتہ توڑ کر اسے پیچھ پیچھے ڈال دیا ہے؟ ورنہ قرآن تو ہاں کے پکارے کہہ رہا ہے کہ سلیمان داؤد کے وارث قرار پائے سورہ نمل میں، اور یحییٰ ابن زکریہ کے بارے میں ارشاد ہوا کہ اللہ کے خاص بندے زکریہ نے یوں دعا کی تھی، پروردگارا تو اپنے کرم سے مجھے ایک ایسا جانشین مرحمت فرما جو میرا بھی وارث ہو اور آل یعقوب کا ورثہ بھی اسی کو ملے. نیز خداوند عالم ارشاد فرماتا ہے اور اللہ کی کتاب میں ہے کہ خون کا رشتہ رکھنے والے ہی ایک دوسرے کے زیادہ حقدار ہوتے ہیں. یہ سورہ انفال کی آیت 75 ہے. اور اس کے علاوہ یہ بھی اسی کا فرمان ہے، اللہ تمہاری اولاد کے بارے میں یہ ہدایت کرتا ہے کہ مرد کا حصہ دو عورتوں کے حصے کے برابر ہے. اور یہ آیت ہے سورہ نساء کی 11 آیت جو بی بی نے بیان فرمائی. پھر یہ بھی اسی کا حکم ہے، اگر کوئی مرنے والا کچھ مال و دولت چھوڑ جائے تو والدین اور دوسرے رشتہ داروں کے لیے حسب دستور وصیت کر جائے، یہ پرہیزگاروں پر ایک حق ہے. اور یہ آیت سورہ بقرہ کی آیت نمبر 180 ہے. جناب سیدہ فرماتی ہیں، ان تمام دلائل کے باوجود پھر بھی تم سمجھتے ہو کہ میری کوئی حیثیت نہیں ہے، میں کوئی حق نہیں رکھتی، میں اپنے باپ کی وارث نہیں، میرا ان سے کوئی رشتہ نہیں. بتاؤ تو صحیح، اللہ نے تمہارے لیے کوئی ایسی خاص آیت نازل کی تھی جس کا اطلاق میرے باپ پر نہیں ہوتا؟ اور کہیں یہ تو نہیں سمجھ بیٹھے ہو کہ دو الگ الگ مذہب رکھنے والے ایک دوسرے کے وارث نہیں قرار پاتے؟ کلمہ پڑھنے والوں، سچ بتاؤ، میں اور میرے باپ ایک دین ایک مذہب سے تعلق نہیں رکھتے؟ یا پھر تم لوگ قرآن کے خاص اور عام احکام کے بارے میں میرے پدر بزرگوار اور میرے شریک حیات سے زیادہ جانتے ہو؟ اچھا لو، سواری پر کاٹھی کسی ہوئی ہے، یہ مہار وہ راستہ، چلو اب حشر میں ملاقات ہوگی جہاں میر عدالت اللہ ہوگا جو بہترین فیصلہ کرنے والا ہے، اور محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہماری وکالت فرمائیں گے. سنو، داوری کی جگہ عرصہ قیامت ہے، اور جب وہ گھڑی آئے گی تو سارے باطل پرست نقصان اٹھائیں گے. اس وقت پچھتانے سے کچھ نہیں ملے گا، اور ہر قبر اپنے وقت پر ظاہر ہوتی ہے. نیز جلد ہی تمہیں معلوم ہو جائے گا کہ اس عذاب کی زد میں آ کر کون اور رسوا ہوتا ہے، اور صدا رہنے والی وہ مصیبت کس پر نازل ہوتی ہے. اور یہ آیات ہیں سورہ زمر کی آیت نمبر 40. جماعت انصار سے پھر بی بی خطاب فرماتی ہے اسی موقع پر. پھر آپ نے انصار کی طرف متوجہ ہو کر ارشاد فرمایا، جوان مردو، ملت کے بازو، اسلام کی مدد کرنے والوں، میرے حق میں یہ غفلت، اس درجہ تساہل اور میرے ساتھ انصاف کرنے میں اتنی کوتاہی کا کیا مطلب ہے کہ اللہ کے رسول और मेरे पिदरे नामदार ने ये नहीं फरमाया था कि जिन शख्सियतों की ताजीम की जाए उनकी औलाद का एहतराम भी जरूरी है। किस तेजी से तुमने बिदअतें फैलाई और कितनी जल्दी तुम्हारे छुपे इरादे सामने आ गए। हालांकि तुम मेरे मकसद में तावन कर सकती थी और मेरा मंशा पूरा करने की सख्त भी रखती थी। क्या अब तुम ये बहाना बनाओगे कि मोहम्मद तो इस दुनिया में रहे नहीं। हाँ, उनकी रहलत एक अजीम सानहा है। इस्लाम की इमारत में वो दड़ाड़ पड़ी है कि जो वक्त के साथ चौड़ी होती जा रही है। बहुत बड़ा रखना, ऐसा शिगाफ जिसे किसी तौर नहीं भरा जा सकता। उनके रुखसत हो जाने से जमीन पर अंधेरा छा गया। उस हादसे के बायस सूरज गहना गया, चांद की रोशनी फीकी पड़ गई, सितारों की रौनक जाती रही, सारे अरमान खाक में मिल गए, पहाड़ों की शान और शौकत में फर्क आ गया। पैगंबरे करीम के सफर आखिरत से न हमारी कोई इज्जत रही न हुजूर के एहतराम का लिहाज रखा गया। बखुदा, ये बहुत बड़ी वारदात और अजीम हादसा है। सहन आलम में न इस जैसा कोई दिल हिला देने वाला वाकया पेश आया और न चश्मे फलक ने कभी इतनी बड़ी मुसीबत देखी। अल्लाह की किताब ने पेश गोई कर दी थी और लोग कुरान हकीम की इन आयतों को अपने अपने घरों में शाम और सहर जोर जोर धीमी आवाजों में और खुश इल्हानी के साथ पढ़ते रहते थे। मौत बरहक है और कबल अजीन खुदा के भेजे हुए तमाम नबियों को इस सूरत हाल से दोचार होना पड़ा। यह कुदरत का एक हतमी फैसला और कतई हुक्म है। मोहम्मद बस अल्लाह के एक रसूल हैं, उनसे पहले और पैगंबर भी गुजर चुके हैं। अब अगर वो वफात पा जाएं या कत्ल कर दिए जाएं तो क्या तुम पीछे की तरफ फिर जाओगे? और जो मुनहरिफ होगा उससे अल्लाह को कोई नुकसान नहीं पहुंचेगा। अलबत्ता जो खुदा के शुक्रगुजार बंदे हैं इन्हें वो इसका सिला देगा। हाँ, कैला के फर्जंदो, यहाँ पर बीबी ने कैला कहा। मौलफ लिखते हैं, अंसार के मशहूर मारूफ कबीले ओस खजरत खजरत जिन मोहतरम खातून से काबिल फकर नस्बत रखते हैं उसका नाम कैला बिनत काहिल था। मेरे बाप की मीरास, बीबी फरमाती हैं, मेरे बाप की मीरास मुझसे छीनी जाए और वो भी तुम्हारे आंखों के सामने। तुम सुन रहे हो, तुम्हारी महफिलों में इसके तस्करे हैं, तुम्हारे मजमों में इसके चर्चे हैं, मेरी आवाज भी तुम तक पहुंच चुकी है और मेरी बात से भी तुम सब आगाह हो। फिर तुम्हारी तादाद भी अच्छी खासी है, तुम्हारे पास रसद भी है, कुव्वत भी है, हथियार भी है और दिफाई सामान भी है, मगर इसके बावजूद मेरी पुकार सुनते हो और दम साथ लेते हो। और यहाँ पर बीवी ने कहा और दम साथ लेते हो, माफी चाहती हूँ, दम साथ लेते हो। मेरी फरियाद तुम्हारे कानों से टकराती है और जवाब नहीं देते, हालांकि बहादुरी तुम्हारा तुर्रे इम्तियाज है और खैल और सलाह की खूबियां तुम्हारी शनाख्त बन चुकी है। तुम रसूल के पसंदीदा लोगों में गिने जाते हो और हुजूर ही के चुने हुए अशखास में तुम्हारा शुमार होता है। अरबों के मुकाबले पर तुम ही आए, हर तरह की मुश्किलें सख्तियों और अजियतों का सामना किया, तुम ही थे जो मुख्तलिफ कौमों से नब्ज आजमा हुए और बड़े बड़े जियालों का सर झुकाया। इसमें शक नहीं कि तुमने हमेशा हमारा साथ दिया, हमारी बात मानी, हमने जो कहा उसे दिल से मंजूर किया, यहाँ तक कि इस्लाम का दामन फैल कर हमागीर बना और इसके समरात सबका मकसूम करार पाए। शिर्क के नारे दबे, झूठ का जोर टूटा, कुफर की आग बुझी और तकलीफकारी की जुर्रत मात खा गई, क्योंकि दीन का निजाम मुस्तहकम हो गया था। मगर ये बताओ कि हकीकत रोशन होने के बाद तुम हैरान क्यों हो और वाकयात के अलम नशरा होने के साथ उन पर पर्दे क्यों डालने लगे? आगे बढ़ने वाले पीछे की तरफ पलट गए और जो ईमान लाए थे वो शिर्क की राहों पर चल पड़े। क्या तुम इनसे बरसरे पैकार नहीं होगे जो अपने कौलो करार से फिर जाते हैं और जिन्होंने रसूल तक को मुल्क बदर करने का मंसूबा बनाया था? हाँ, इन्हीं लोगों ने ज्यादती शुरू की थी। क्या तुम इनसे डरते हो? अगर तुम ईमान रखते हो तो अल्लाह से डरो, इसे इसका ज्यादा हक है, इसे इसका ज्यादा हक है। अच्छा, मैं देख रही हूँ कि तुम खासे तन आसान बन गए हो और वो जो रियासत का नज्म व नस्क चलाने का अहल था उससे किनारा कश हो रहे हो। नहीं, तुमने अपने लिए कुंज आफियत तलाश कर लिया, तंग दस्ती से निकलकर धन व दौलत समेटने में लग गए हो। धन व दौलत समेटने में लग गए हो। तुम्हारे दिल की बात सामने आ गई, तुमने अपने सारे किए धरे पर पानी फेर दिया। अगर तुम और जमीन के सारे बासी भी कुफर को अपना शार बना ले तो अल्लाह बेनियाज और काबिले सताइश है। ये सूरह इब्राहिम की आयत को कोट किया बीबी ने, आठवीं आयत। आप फरमाती हैं, फइन तकफुरु अंतुम व मन फिल अर्द जमीआ فَإِنَّ اللَّهَ لَغَنِيٌّ حَمِيدٌ। अगर तुम और जमीन के सारे बासी भी कुफर को अपना शार बना ले तो अल्लाह बेनियाज और काबिले सताइश है। ऐ लो, मुझे जो कहना था वो कह चुकी, और ये सारी बातें इस इल्म और यकीन की बुनियाद पर थी कि बेवफाई तुम्हारे खून में गर्दिश कर रही है, पैमान शिकनी तुम्हारे जहन और फिक्र पर छाई हुई है, और इस गुफ्तगू को दर्द का लावा जानो जो बे इख्तियार उबल पड़ा, या कलेजे की आग थी जो एकदम भड़क उठी, ताबो तमा जवाब दे रही थी, तारी रंज और गम हदों से गुजर चुका था। फिर सबसे बड़ी बात यह है कि हुज्जत तमाम करना चाहती थी। अब तुम इक्तदार के ऊंट को संभालो और इस पर पालान कस लो, मगर ख्याल रहे कि इसकी पीठ लहू लहान और पैर जख्मी है, फिर नाजायज कब्जे का दाग कभी मिटने वाला नहीं। नीज एक अहम पहलू ये भी है कि इससे खुदा का गजब नाजिल होगा, हमेशा के लिए नंगे कलायक बन जाओगे। और ये हालत अल्लाह की भड़काई हुई आग से वाबस्ता है जिसकी लपक दिलों तक पहुँचती है। तुम्हारे करतूत इस कादर मुतलक के सामने हैं और सितम ढाने वालों को जल्द ही मालूम हो जाएगा कि उनका क्या हशर होगा। सुनो, मैं उसकी बेटी हूँ जो तुम्हें सख्त अजाब की आमद से पहले कब्र करने वाला था, खबरदार करने वाला है। बहरहाल तुम अपना काम करते रहो, हम अपने फराइज अंजाम देते रहेंगे, फिर तुम भी इंतजार करो, हम भी मुंतजर। बिस्मिल्लाहिर्रहमानिर्रहीम। इस खुतबे का आखिरी हिस्सा सैयदे आलम जनाब फातिमा ज़हरा सलामुल्लाहि अलैहा ने जब अपना मारिकतुल आरा खिताब इंसानी जहन और तारीख बशरी के हवाले फरमाकर अपने दारुश शरफ तशरीफ ले आई तो पूरे मदीने में कोहराम मच गया। खास तौर पर खवातीन बहुत मुतासिर थी। चुनांचे दूसरे दिन अव्वल वक्त शहर की तकरीबन आधी बेगमात बिनते रसूल की आयादत पुरसी, मिजाज पुरसी या उनके मर्दों की तरफ से मासूमा की कुमक में जो कोताही हुई थी उसके लिए माजरत तलब करने खातून जन्नत के आस्थाने पर हाजिर हुई। कलाम का आगाज इस जुमले से होता है, कैफ अज़बहती मिन इल्लतिक यब्नता रसूल अल्लाह। पैगम्बर खुदा की नूर नजर, अब तबीयत कैसी है? जाहिर है इसके जवाब भी जनाब सैयदा अपनी सेहत ही के बारे में कुछ फरमाती, मगर नहीं, हबीब खुदा की दख्तर गिरामी ने अपनी जिस्मानी कैफियत बीमारी और तंदुरुस्ती या जाती दुख दर्द पर बात नहीं की, बल्कि इस वक्त जो काबिल बयान हकायक थे और औरतों के जरिए दूर दूर तक पहुँचाने के लिए बाज ऐसे इज्तिमाई सानहों دینی حادثوں اور اس قسم کے واقعات جن کے باعث آئین کی بالادستی کو گزند پہنچا تھا، صرف اور صرف ان پر آپ نے قرآن کی زبان اور رسالت کے لہجے میں تبصرہ فرمایا۔ حمد و ثنا کے بعد ارشاد فرماتی ہیں، بخدا آج صبح آنکھ کھلتے ہی یوں محسوس ہوا جیسے تمہاری یہ دنیا کاٹے کھا رہی ہے، تمہارے مردوں سے بھی سخت بیزار ہوں، اس لیے کہ میں نے انہیں ہر طرح سے جانچا پرکھا، مگر جب میں آر سے گرا ہوا پایا تو ان سے نفرت ہو گئی، برا ہو ان کا کہ یہ کنڈ تلوار ہیں۔ نیز ان کی خیالات کی ٹوٹ پھوٹ اور خواہشوں کے انحراف میں کتنی برائیوں کا عکس ہے، ان کے نفس نے ان کے لیے جو مہیا کیا ہے وہ بہت برا ہے، اللہ ان پر غضبناک اور یہ دائمی عذاب میں مبتلا ہونے والے ہیں۔ سورہ مائدہ کی آیت تھی 80 جو آپ نے اس وقت بیان فرمائی، اور پھر آپ فرماتی ہیں اس صورت حال کے پیش نظر میں نے ان کا بوجھ انہی کی پشت و گردن پر ڈال دیا، اب یہ ذلت و رسوائی سمیٹتے رہیں شتر بے مہا کی طرح، ناک کان اور کوچے کٹواتے پھریں۔ اس قبیل کے آدمی جفاکار اور رحمت سے دور رہتے ہیں، وائے ہو ان پر خلافت حقہ کو رسالت و نبوت کی مضبوط اساس اور پہاڑ کی طرح مستحکم بنیادوں سے الگ کر دیا، انہوں نے مقام والائے رہبری اور جبرائیل امین کے اترنے کے مرکز ذات جبرائیل امین کے اترنے کے مرکز سے اس ذات والا صفات کو جو دین و دنیا کے تمام امور کا حل کرنے والا تھا کیوں کر جدا کیا، یہ نہایت واضح اور بہت بڑا نقصان ہے۔ سورہ حج کی آیت ہے، یہ آیت نمبر 11۔ ابو الحسن سے انہیں کس قسم کا اختلاف تھا، کس بات کا بدلہ لیا گیا، قسم خدا کی اس انتقامی کاروائی کی وجہ صرف یہ تھی کہ علی کی تیغ نے بجلیاں برسائی تھی، لوگوں کو ان کی جانساری اور حرب و ضرب کی مہارت کھلتی تھی، میدان جہاد میں ان کی صفیں الٹ دینے والے شیرانہ حملوں کی خلش باقی رہ گئی تھی، پاک پروردگار کی سوگند اگر یہ لوگ رسول اکرم کی روشن نظم ہدایت سے پہلو تہی نہ کرتے تو واضح دلیلوں سے منہ پھیر کر بے راہ ہونے والوں کو بھی رحمت عالم کا سچا جانشین پھر سے حق کے راستے پر لے آتا اور سب کو ایک سبکسار اور خوش رفتار قافلے کی طرح آرام آرام منزل تک لے جاتا، نہ سواری کی جان ہلکان ہوتی اور نہ ہی سوار کو تھکان محسوس ہوتی، سب خوش و قرم صاف شفاف اور خوشگوار پانی کے چھلکتے ہوئے چشموں کے کنارے اترتے، پھر کاروان سالار انہیں صحت و سلامتی اور خیر و برکت کے ساتھ واپس لاتا، اور صرف یہی نہیں بلکہ خلوت و جلوت میں انہیں نیک مشورے بھی دیتا، قیادت اگر علی کے پاس رہتی تو وہ نہایت سیر چشم دل کے غنی اور ہر طرح سے بے نیاز رہبر ثابت ہوتے، ہاں ان کے دل میں صرف ایک خواہش تھی اور ہے وہ یہ کہ کیوں کر کسی پیاسے کی پیاس بجھا دے، کس طرح کسی بھوکے کا پیٹ بھر دے، بس اسی سے ظاہر ہو جاتا کہ اس دنیا پر کون مرتا ہے اور کون اسے ٹھکرا دیتا ہے، کسے سچے سمجھے کسے جھوٹا جانے۔ اللہ سبحانہ وتعالیٰ فرماتا ہے، اگر ان بستیوں کے لوگ ایمان لے آتے اور پرہیزگاری کے راستے پر چل پڑتے تو ہم ان پر آسمان اور زمین کی برکتوں کے دروازے खोल देते, मगर इन्होंने झुठलाया। बिनाबरी हमने इनके गलत किरदार और बुरी कमाई की वजह से इन्हें धर लिया। ये सूरह आराफ की आयत थी जो बीबी ने इरशाद फरमाई, 96 निशान की आयत। फिर फरमाती है, यह उनमें से जो लोग जुल्म करते थे वो अपनी आमाली का खुमियाजा भुगतेंगे और ये हमें आजिज नहीं कर सकते। ये भी सूरह जुमर की आयत थी, 51 निशान की आयत थी। जरा इनकी वाही तबाही बातें सुनो और जितना जियोगे जमाने के चलतों इतना ही दंग होते रहोगे। फिर सबसे ज्यादा ताज्जुब खेज और हैरत अंगेज तो इस कौम की बातें और इसकी मंतक है। काश ये तो मालूम हो जाता कि इन लोगों ने अपने फिक्र अमल के लिए किस दलील को सनद माना, किस सुतून का सहारा लिया, किसका दामन थामा, किसकी जरूरत ताहिरा से गुस्ताखी करके इन पर वर होने की कोशिश की है, किस दर्जे नामौजू शख्स को करता धरता और कितने गैर मुनासिब आदमी को अपना खैर ख्वाह बनाया है। हाँ, सितम ढाने वाले अपने किए का बहुत बुरा बदला पाएंगे। ये सूरह हज की आयत 13 थी जो बीबी की जबान मुबारक पर आई है। खुदा जानता है इन्होंने अगले शह पर छोड़कर पिछले पंख का आसरा लिया है जिससे परवाज मुमकिन नहीं। इसी तरह बाजुओं से आंखें मोड़कर दुम पर निगाहें जमाई हैं। नाक रगड़ना पड़े इन्हें जो ये समझते हैं कि जो वो कर रहे हैं वो ठीक है। दरहकीकत ये बड़े फसादी हैं, मगर इन्हें इस बात का एहसास नहीं। हाय हाय, अच्छा अब ये बताओ जो हक की तरफ ले जाए वो रहबरी के सिलसिले में पैरवी के काबिल है या वो जो खुद हिदायत की राहों से नावाकिफ और रहनुमाई के लिए दूसरों का मोहताज है? आखिर तुम्हें क्या हो गया है? कैसे फैसले करते हो? और अपनी जान की कसम खाकर कहती हूँ, जरासीम माशरे के जिस्म में पहुंच चुके हैं। इख्तदार की ऊंचनी हमल से है, नतीजा जाहिर होने वाला है, मगर जब नाके को दोहने जाएंगे तो दूध के बदले जहर घुले हुए लहू की धारों से बर्तन लबरेज हो जाएगा और आने वाली नस्लों को मालूम हो जाएगा कि पिछले लोगों ने जो बुनियाद डाली थी उसका अंजाम कितना हौलनाक निकला। अब जाओ तुम अपनी दुनिया से जी बहलाओ और मुस्तकबिल में उठने वाले फितनों की खुशखबरी भी सुन लो। नेज आने वाला दौर तुम्हें मारे कई तेगो गुलू की बशारत दे रहा है। हदों से गुजरने वाले संग दिलों के तर्ज सितम का मुजदा भी पहुंचे और वक्त मुतलक एनान आमिरों की आशूब गरीब और जफा शारी की नवीद लेकर आ रहा है। आज तुम उनके कब्जे में हो जिनके कारण ना तो तुम्हारी जान सलामत है और ना ही माल महफूज दिखाई देता है। अफसोस तुम्हारे हाल पर, किधर जाओगे, कहाँ अमान पाओगे? अल्लाह ने जिस नेमत से मुझे नवाजा है वो तुम्हें सूझती नहीं, तो क्या आप जबरदस्ती हिदायत करो जबकि तुम इससे नफरत किए जा रहे हो? ये सूरह हूद की आयत नंबर 28 थी जो बीबी ने आखिर में इरशाद फरमाई। बस इस किताब का इख्तिताम होता है। ये तो वो खुतबा था, शहजा खुतबात के वो हिस्से थे जो बीबी ने मदीने में बाद वफात रसूल इरशाद फरमाए थे। وآخر الدعوان أن الحمد لله رب العالمين